यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तशुल्क स्टिकर छपाई खरीद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल सहित 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। आदिवासी जनजातिको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड। र साउदी अरेबियाको मक्कामा अत्याधिक गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या 1000 नाघ्यो। अब समाचार विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरीद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल सहित 11 जना कर्मचारी र एकजना कम्पनीका निर्देशक विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले जनही 38,67,00,000 रूपियाँ भन्दा बढ़ीको बिगो माग दावी सहित हिजो मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष हाल मुख्य सचिव डाक्टर अर्याल सहित आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार साक्य, सोही विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन्। पौडेल विरूद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। यस्तै आन्तरिक राजस्व विभाग, सामान्य प्रशासन शाखा एवं खरीद इकाई, तत्कालीन निर्देशक गणेश विक्रम शाही र तत्कालीन शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिवल्लभ घिमिरे, लेखा अधिकृत विष्णु प्रसाद गौतम र सोही केन्द्रका तत्कालीन खरीद विज्ञ शक्ति प्रसाद श्रेष्ठ विरूद्ध मुद्दा दायर गरिएको हो। यसै गरी अन्तःशुल्क स्टिकर छपाईको ठेक्का पाएको कम्पनी प्रिन्ट सेलका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोड़िनुपर्ने बताउनु भएको छ। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2081माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले स्रोत साधनको उच्चतम सदुपयोग गरी कार्य सम्पादनलाई नतिजामुखी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले युवा पलायन निरुत्साहित गर्ने उद्देश्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षमा युवा लक्षित रोजगारी अवसरहरू सृजना गर्न ध्यान दिइने बताउनुभयो। वन तथा वातावरण मन्त्री नवल किशोर शाहले वन क्षेत्रको दिगो व्यवस्थापन, जड़ीबुटीको प्रवर्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, चुरे संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बजेटमा जोड़ दिइएको बताउनुभयो। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बजेटको कार्यान्वयनले शिक्षालाई श्रम बजारसँग जोड़ेर युवा जनशक्तिको विदेश पलायनलाई मदत पुर्याउने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरी सिप विकास र उद्यमशीलतासँग जोड़ने प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। शहरी विकास मन्त्री धनबहादुर बुढ़ाले जोखिमयुक्त बस्तीको स्थानान्तरण र एकीकृत बस्ती विकासका लागि बजेटमा जोड़ दिइएको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 पेश भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेश गर्नुभएको हो। यसअघि बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। संघीय संसद सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा हिजो प्रधानमन्त्री निवास पालवाटारमा भएको छलफलमा समिति गठन गर्ने निर्णय भएको हो। सो समितिमा संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय र अर्थ सचिव मधु कुमार मरासिनी सदस्य हुनुहुन्छ। जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा वहाँ भोलि काठमाण्डुमा हुने नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधि मण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुनेछ। भ्रमणका क्रममा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ। त्यसक्रममा चिनियाँ उपविदेश मन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। उपविदेश मन्त्री सुन पर्सी बुधबार फिर्ता हुनुहुने जनाइएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिमाली जिल्ला मनाङमा विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ। जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न 5 सहायता कक्ष स्थापना गरिएको हो। मनसूनजन्य विपदको समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्लाधिकारी युवराज अरियालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्लाधिकारी सुभाष कुमार लामिछानेले जानकारी दिनुभयो। वहाँका अनुसार जिल्लामा 5 विपद सहायता कक्ष स्थापना गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यो साताभित्रमा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको बताउनुभयो। केही समस्या नभए 14 गतेभित्र नतिजा प्रकाशन हुने उहाँले बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले उत्तर पुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टि गरेर रुजू गर्ने र प्रोसेसिङको काम बाँकी रहेको बताउँदै 2 जति प्रोसेसिङका लागि लाग्ने बताउनुभयो। कार्यालयका अनुसार गत चैत्रमा सञ्चालन भएको परीक्षामा सहभागी हुन 5,04,000 विद्यार्थीले फाराम भरे पनि 4,70,000 जतिले मात्रै परीक्षा दिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको मक्कामा अत्याधिक तापक्रम वृद्धिका कारण मृत्यु हुने हज यात्रीको संख्या 1,000 भन्दा बढ़ी पुगेको छ। अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या 1,301 पुगेको हो। मृत्यु हुनेमा 658 जना इजिप्टका नागरिक रहेका छन् भने 165 जना इण्डोनेशियाका रहेका छन्। यस्तै भारत, जोर्डन, ट्युनिसिया, इरान र फिलिपिनोहरूको पनि मृत्यु भएको जनाइएको छ। मक्कामा 1,000 भन्दा बढ़ी मानिस हराइरहेका र यो संख्या बढ़न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच इजिप्ट सरकारले प्रशासनको स्वीकृति नलिई वा दर्ता नगरी गैर कानूनी रूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेको भन्दै 16 ट्राभल एजेन्सीको संचालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। साउदी शहरमा चरम गर्मीका कारण गत हप्ता हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टका तीर्थयात्री मध्ये 600 भन्दा बढ़ीको मृत्यु भएको खबर आएपछि यस्तो कदम चालिएको सिन्हुवा समाचारले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही, साथै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त शुल्क स्टिकर छपाई खरीद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल सहित 12 विरूद्ध विशेष अदालतमा मुद्दा दायर। आदिवासी जनजातिको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। र साउदी अरेबियाको मक्कामा अत्याधिक गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या 1,000 नाग्यो। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।